یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ السلام علیکم۔ پاکستان میں اس وقت رات کے 9، بھارت میں 9:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ۔ افغانستان کے نائب صدر امر اللہ صالح کا کہنا ہے کہ امن مذاکرات کے لیے افغانستان کی ٹیم کی دوحہ روانگی میں تاخیر کی دو وجوہات ہیں، جن میں سے پہلی طالبان کے حلقوں میں دوحہ امن مذاکرات کے حوالے سے اندرونی اختلافات ہیں، جبکہ دوسری وجہ طالبان کے باقی 6 متنازع قیدیوں کی رہائی کا معاملہ ہے۔ امر اللہ صالح کا کہنا تھا کہ مذکورہ 6 طالبان قیدیوں کو کچھ مخصوص وقت کے لیے دوحہ منتقل کر دیا جائے گا۔ افغانستان کے صدارتی ترجمان صدیق صدیقی نے کہا ہے کہ مذکورہ 6 طالبان قیدیوں کو دوحہ منتقل کرنے کے انتظامات جاری ہیں اور اس معاملے پر اتفاق کر لیا گیا ہے۔ ترجمان نے آج پیر کے روز کابل میں ایک پریس کانفرنس کے دوران کہا کہ افغانستان حکومت کی مذاکراتی ٹیم کسی بھی وقت دوحہ روانگی کے لیے تیار ہے، اور افغانستان کی ایک ٹیکنیکل ٹیم دوحہ میں موجود ہے جو افغانستان کی مذاکراتی ٹیم کی آمد کی تیاریاں کر رہی ہے۔ ترجمان کے مطابق مذاکرات کی راہ میں حائل تکنیکی دشواریاں بڑی حد تک دور کر لی گئی ہیں۔ دوسری جانب طالبان نے بین الافغان مذاکرات کے لیے 21 رکنی ٹیم کا اعلان کر دیا ہے، جو افغان حکومت کے وفد سے قطر کے دارالحکومت دوحہ میں مذاکرات کرے گی۔ امریکہ کی حمایت سے ہونے والے بین الافغان مذاکرات کا پہلا دور آئندہ ہفتے دوحہ میں شروع ہوگا۔ ان مذاکرات میں طالبان کی ٹیم کی سربراہی مولوی عبدالحکیم کریں گے۔ دریاسنا افغانستان کے لیے امریکہ کے خصوصی ایلچی ظالم خلیل زاد بھی بین الافغان مذاکرات میں تعاون کے لیے دوحہ پہنچ رہے ہیں۔ امریکی محکمہ خارجہ کی جانب سے جاری کیے گئے ایک بیان میں کہا گیا ہے کہ افغان عوام تشدد کے خاتمے اور سیاسی تصفیے کے لیے تیار ہیں، جس سے جنگ کا خاتمہ ہوگا۔ بیان میں کہا گیا ہے کہ افغان رہنماؤں کو اس تاریخی موقع سے فائدہ اٹھانا چاہیے۔ بھارت میں کرونا وائرس کے حوالے سے برازیل کو پیچھے چھوڑتے ہوئے دنیا بھر میں دوسرے نمبر پر پہنچ گیا ہے۔ بھارت کی وزارت صحت نے آج پیر کے روز 90,802 نئے کیسز کی نشاندہی کی ہے، جس کے بعد بھارت میں کرونا وائرس کے کل کیسز کی تعداد 42 لاکھ تک پہنچ گئی ہے۔ بھارت میں گزشتہ 24 گھنٹوں کے دوران اس وائرس سے 1,016 مزید ہلاکتیں ہوئی ہیں، جن کے بعد کرونا وائرس سے ہونے والی ہلاکتوں کی تعداد بھی 71,642 تک پہنچ گئی ہے۔ کیسز کے اعتبار سے امریکہ بدستور پہلے، اب بھارت دوسرے اور برازیل تیسرے نمبر پر آ گیا ہے۔ امریکہ میں کیسز کی تعداد 63 لاکھ اور ہلاکتوں کی تعداد 1,89,000 ہے۔ برطانیہ میں مئی کے بعد ریکارڈ 2,988 کیسز رپورٹ ہوئے ہیں۔ آسٹریلیا کے وزیراعظم اسکاٹ موریسن نے آج پیر کے روز بتایا کہ آسٹریلیا نے کرونا وائرس کی 2 ویکسین کی تیاری کے لیے سی ایس ایل کمپنی سے معاہدہ کر لیا ہے۔ خیال ہے کہ سی ایس ایل کی طرف سے تیار کردہ ایک ویکسین کی جانچ اس سال کے آخر تک دوسرے مرحلے میں داخل ہو جائے گی۔ آسٹریلوی وزیراعظم نے توقع ظاہر کی ہے کہ ویکسین کی 38 لاکھ خوراکیں فروری سن 2021 تک دستیاب ہو جائیں گی۔ ادھر ایسٹرازینیکا اور آکسفورڈ یونیورسٹی کے اشتراک سے تیار کردہ ویکسین اپنی جانچ کے آخری مرحلوں میں ہے۔ پاکستان میں گزشتہ 24 گھنٹوں میں کرونا وائرس کے شکار 3 مریض جاں بحق نہ ہو سکے، اور لگ بھگ 400 افراد میں وائرس کی تشخیص ہوئی ہے۔ پاکستان کے تمام صوبوں کے وزرائے تعلیم نے 15 ستمبر سے تعلیمی ادارے مرحلہ وار کھولنے کے شیڈول پر اتفاق کر لیا ہے۔ وفاقی وزیر تعلیم شفقت محمود کے زیر صدارت پیر کو اسلام آباد میں تمام صوبوں کے وزرائے تعلیم کا مشترکہ اجلاس ہوا، جس کے دوران کرونا وائرس کے باعث تعطل کے شکار تدریسی عمل کی دوبارہ بحالی سے متعلق امور پر غور کیا گیا۔ وزرائے تعلیم کے اس اجلاس میں ملک بھر کے تعلیمی ادارے مرحلہ وار کھولنے کا متفقہ فیصلہ کیا گیا۔ دوسری جانب وزیراعظم عمران خان نے قومی رابطہ کمیٹی برائے کرونا وائرس کا اجلاس منگل کو بلا لیا ہے، جو تعلیمی اداروں کو کھولنے کے فیصلے کی حتمی منظوری دے گا۔ اقوام متحدہ نے مشرق وسطی میں فلسطینی مہاجرین کے کیمپوں میں کورونا کے بڑھتے ہوئے کیسز کے پیش نظر 9,50,00,000 ڈالرز کی اپیل کی ہے۔ ادارے کا کہنا ہے کہ مشرق وسطی میں قائم مختلف مہاجر کیمپوں میں کرونا وائرس تیزی سے پھیل رہا ہے، کیونکہ ان کیمپوں میں سماجی فاصلے برقرار رکھنا بہت مشکل ہے اور لوگوں کو صحت اور صفائی کی مناسب سہولیات بھی میسر نہیں ہیں. خبریں ختم ہوئیں.
مجلس مذاکرہ راؤنڈ ٹیبل, اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال. پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل.
وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل, میں ہوں یاسمین جمیل. آج ہم بات کر رہے ہیں پاکستان میں 15 ستمبر سے تعلیمی اداروں کے کھلنے کے اعلان پر, اور ان اداروں کے کھلنے کی صورت میں کیے جانے والے انتظامات پر, اور اس بارے میں کہ کئی ماہ تک گھروں میں پریشان کن صورتحال میں رہنے والے بچے اب کس قسم کی ذہنی کیفیت یا نفسیاتی مسائل لے کر اسکول جائیں گے, اور کیا ان مسائل سے نمٹنے کے لیے اسکولوں میں کچھ انتظامات کے بارے میں غور ہو رہا ہے. اور ہم یہ بات بھی کریں گے کہ آیا والدین اپنے بچوں کو اسکول بھیجنے کے لیے تیار بھی ہیں. تو انہی موضوعات پر گفتگو کا آغاز کرتے ہیں. سب سے پہلے ہم بات کرتے ہیں فیڈرل منسٹری آف ایجوکیشن میں ایجوکیشنل ایڈوائزر منسٹر آف ایجوکیشن اسلام آباد محترمہ امبرین عارف صاحبہ سے, جو اس وقت اسلام آباد سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں. السلام علیکم امبرین عارف صاحبہ.
وعلیکم السلام یاسمین, بہت شکریہ بات کرنے کا.
آپ کا بہت شکریہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو بتائیے ہمارے سننے والوں کو کہ کیا پاکستان میں سبھی تعلیمی اداروں کو کھولا جا رہا ہے یا کچھ ادارے ایسے بھی ہیں جو نہیں کھلیں گے؟
آل اوور پاکستان سارے تعلیمی ادارے کھلیں گے. اس میں ٹیکنیکل اینڈ ووکیشنل ایجوکیشن انسٹیٹیوٹس, یونیورسٹیز, کالجز, اسکول, مدرسے سب شامل ہیں.
تو لیکن جو اس وقت صورتحال ہے, کیا فیڈ بیک کیا ہے, ریئیکشن کیا ہے تعلیمی اداروں کا اور اسکولوں اور کالجوں کا, والدین کا, کیا وہ اس پر مطمئن ہیں کہ اگر یہ اسکول یا تعلیمی ادارے کھل جاتے ہیں تو وہ اپنے بچوں کو اور اپنے جو طالب علم ہیں ان کو اداروں میں بھیج دیں گے؟
یاسمین, اس میں بہت مختلف آرا ہے مختلف لوگوں کی, اور وہ obviously پاکستان کے جو مختلف علاقے ہیں اس کے اوپر بھی ڈپینڈ کرتا ہے کہ کیسی رائے اس کے اوپر آ رہی ہے. اس میں کچھ والدین ظاہری بات ہے اپریہنسو بھی ہیں, پریشان بھی ہیں, لیکن کیونکہ ایک طرح سے پاکستان خوش قسمتی سے کووڈ کے کیسز جو ہیں اس میں کم ہو رہے ہیں, تو جنرلی لوگ ہیں وہ اس طرف دیکھ رہے ہیں کہ اسکول کھل جائے تو بچوں کی جو لرننگ کی جو مشکلات رہی ہیں اور جو گیپ آیا ہے لرننگ میں, تو وہ اس کو اچھے پر امید نظر سے بھی دیکھ رہے ہیں. پاکستان میں پچھلے 2-3 دنوں سے حکومت نے اعلان کیا مارکیٹس بھی کھل گئی ہیں اور کافی جگہیں جو ہیں وہ اب اوپن ہو گئی ہیں, تو اسکولس جو ہیں ان کا 15 ستمبر کو کھلنا کچھ لوگ اس کو پریشانی سے بھی دیکھ رہے ہیں, لیکن بہت سے لوگ اس کو پر امید اور خوش آئند طریقے سے بھی دیکھ رہے ہیں. آپ نے بہت سے اخباروں میں دیکھا بھی ہوگا کہ چھوٹے پرائیویٹ اسکول جو کم فیس والے ہیں وہ اس سلسلے میں کافی پریشان بھی رہے ہیں, تو ان کی طرف سے تو کافی خوشی کا ایک اظہار ہے کہ کوئی ایک تاریخ دے دی گئی ہے اسکول کھولنے کی.
لیکن یہ امبرین عارف صاحبہ, آپ کیا سمجھتی ہیں کہ کیا یہ جو اسکول ہیں اور یہ جو ادارے ہیں ان میں تمام جو ایس او پیز کو خاص آپ نے ان کو کہا ہے کہ ان پر کس حد تک عمل درآمد وہ کریں گے اور کس طرح سیف رہے ان تعلیمی سلسلہ جاری رہ سکے, اس کے لیے کیا شرائط کیا ہیں اسکول کھلنے کی, تعلیمی ادارے کھلنے کی؟
سیف ری اوپننگ آف اسکولس پہ یاسمین کافی ہماری اس پہ سارے صوبوں کے نمائندوں, پرائیویٹ اسکولس کے نمائندوں, ٹیکنیکل ووکیشنل مدرسہ کے نمائندوں سب سے ہماری اس پہ بات چیت ہوئی ہے, اور ایک جنرل گائیڈ لائنس ہے جو فیڈرل منسٹری آف ایجوکیشن نے بنا کے سارے صوبوں کے ساتھ شیئر بھی کر لی ہے. اس میں جو 3 بہت اہم اور جو ایسی چیزیں ہیں جن کے اوپر ہم لوگ بہت اسٹرکٹلی عمل کروائیں گے اور جو صوبے بھی ہیں اس کو دیکھیں گے کہ اس پہ عمل کیا جائے, وہ ہے کہ آپس میں 6 فٹ کا فاصلہ رکھنا, فزیکل ڈسٹینسنگ ایک ایسی چیز ہے, چہرے پہ ماسک پہن کر آنا, وہ کپڑے کا ہاتھ سے بنا ہوا ماسک بھی ہو سکتا ہے لیکن اس کو پہن کر آنا, हाथ धोना बार बार, तो ये जो चंद जो हेल्थ के हवाले से चंद चीजें हैं, तीन चार चीजें, उनके ऊपर खास तौर पे अमल करने की हिदायत की गई है। इसमें जाहिरी बात है हर स्कूल का रिस्पांस थोड़ा सा मुख्तलिफ होगा। जहाँ पे बच्चों की तादाद ज्यादा है तो वहां पे स्कूल्स अपने टाइम टेबल एडजस्ट कर रहे हैं ताकि बच्चों को स्टैगर कर सकें, कि अगर क्लास की तादाद 60 बच्चों पे मुश्तमिल है तो वो 20-20 करके 3 दिनों पर आ जाएं। इसमें फिर हम ब्लेंडेड लर्निंग को भी लेकर आ रहे होंगे कि जहां पर कुछ पढ़ाई स्कूल में और कुछ एज अ होमवर्क घरों में जो है वो की जाए। तो ये क्योंकि पाकिस्तान आपको पता है कि बहुत मुख्तलिफ इलाकों की मुख्तलिफ जरूरियात है, और हम कोई तकरीबन 40 मिलियन बच्चों और 3 लाख स्कूलों की बात कर रहे हैं, तो हर जगह का रिस्पॉन्स हर थोड़ा थोड़ा मुख्तलिफ होगा। लेकिन SOPs बना ली गई हैं और उस पर अमल दरामद का पूरा इरादा है। इसमें इन SOPs को बनाने में हेल्थ मिनिस्ट्री जो है उनकी भी राय ली गई है और इसमें सूबों की भी राय ली गई है।
तो क्या हेल्थ मिनिस्ट्री ने इसको ओके कर दिया है कि वो बच्चे जो स्कूल में जाएंगे, और अगर खुदा ना खास्ता उनमें से कोई बच्चा भी ले आता है जर्म्स कोरोना वायरस के, तो उनके वालदैन जो घरों में हैं, उनके अहबाब जो घरों में हैं, वो किस हद तक उस बच्चे से मुतासिर हो सकते हैं? क्योंकि बच्चे भी अब लेटेस्ट जो रिसर्च है वो बता रही है कि बच्चे महफूज नहीं है, इम्यून नहीं है कोरोना से।
जी बिल्कुल, इसमें जो स्कूल खोलने की भी जो हिदायत है वो अकेले एजुकेशन मिनिस्ट्री ने नहीं ली, उसमें हेल्थ मिनिस्ट्री की मशावरत भी शामिल है। और आपको जैसे पता है कि NCOC जो एक नेशनल कमांड सेंटर है वो इसको इस इमरजेंसी को बहुत क्लोजली देख रहा है, और ये जो स्कूल खोलने की मशावरत थी हमने जब सूबों से की तो हमने अपना वर्किंग पेपर NCOC को पेश किया और NCOC की हिदायत पे फिर हमने स्कूल खोलने का फैसला किया है। इसमें जो है बहुत क्लोजली डेटा को, डिस्ट्रिक्ट्स को, उन सबको मॉनिटर किया जाएगा। अगर खुदा ना खास्ता किसी इलाके में कोरोना की वबा फिर से फैलती है तो वहां पे उस इलाके में स्कूल बशमूल बाकी अदारों के भी वो बंद कर दिए जाएंगे। तो वो जो स्मार्ट लॉकडाउन वाली जो स्ट्रैटेजी है वो उसके ऊपर एक बहुत क्लोज नजर रखी जाएगी कि जहां जहां अप्लाई करनी पड़े तो वो हम अप्लाई भी करेंगे। आपने सवाल किया था कि अगर खुदा ना खासा कोई बच्चा जो है वो कोरोना की वबा में मुतासिर हो जाता है और या कोई स्कूल फिर वो बाकी बच्चे उसको एक्सपोज होते हैं, वो घर जाएगा तो उसका क्या होगा? उसकी भी गाइडलाइंस जो है वो दी गई है। स्कूलों को कहा गया है कि जो लोकल हेल्थ के अदारे हैं उनके साथ रابطे रहे, और अगर कोई ऐसा बच्चा जो कि कोई आपको लगे कि उसमें कोरोना के कोई असरात आपको उसकी बीमारी के नजर आते हैं तो स्कूलों में ये कहा गया है कि आइसोलेशन सेंटर या आइसोलेशन की जगह जो है वो मुख्तस कर दें, ताकि ऐसा कोई भी बच्चा जो भी नजर आए तो उसको पहले से महफूज जगह पे कर दें ताकि बाकी बच्चे उससे मुतासर ना हो। सारी बात है, ये एक मुश्किल अमल है, तो इसमें टीचर्स और बच्चों और कम्युनिटी इन तीनों की अवेयरनेस के लिए भी प्रोग्राम बनाया हुआ है और इन तीनों को इसमें शामिल भी किया जाएगा।
और यही खतरा असातिज़ा के लिए भी होगा जो बच्चों को पढ़ाएंगे कि उनको भी खतरा लाहिक हो सकता है। तो क्या ऐसा नहीं कि जो उन तालीमी इदारों में हेल्थ के एक्सपर्ट्स ऑलरेडी मौजूद होंगे या उनको मुतय्यन किया जाएगा कि वो इस पर नजर रखें कि ऐसी क्या सूरत हाल है, सिम्टम्स हैं किसी में?
ये तो मुमकिन नहीं हो सकेगा यास्मीन। मैं बहुत रियलिटी पे जब फोकस करते हुए कहूँ तो जो हमारे अब 3 लाख के करीब अदारे हैं तालीमी अदारे, और उनमें बहुत दूर दूर स्कूल जो है कुछ रूरल एरियाज में मौजूद हैं, तो हर स्कूल में तो कोई हेल्थ प्रोफेशनल जो है वो तैनात नहीं किया जा सकता, मतलब दैट इज रियलिटी जो हम फेस करते हैं। लेकिन जो एक लोकल सतह पे एक बेसिक हेल्थ यूनिट होता है उसके साथ उन स्कूलों का रابطہ रहेगा। और जो डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन है, जैसे अभी भी आपने देखा होगा कि डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन एक बहुत फाल किरदार अदा कर रही है स्मार्ट लॉकडाउन, कोरोना के मॉनिटरिंग एक्सेट्रा, उन सारी चीजों पे, तो वो भी शामिल होंगे। आपको पता है बच्चे तो सबके लिए ही बहुत ज्यादा प्रेशियस हैं, तो इस तरह नहीं है कि वो सारी चीजें जो है उनके बारे में सोचा नहीं गया या उनके ऊपर इम्प्लीमेंटेशन की मुश्किलात जरूर आएंगी। मैं बिल्कुल नहीं कहती कि ऐसा नहीं होगा, लेकिन यह है कि हमने पूरी कोशिश की है कि इन सारे अदारों को साथ लेकर चलें। सूबे भी इस बारे में बहुत कॉन्शियस है और उन्होंने भी अपने हेल्थ के अदारों के साथ पूरी मशावरत करके इसको हम आगे लेकर चल रहे हैं।
ठीक, अच्छा अम्बरीन आर्य साहबा, फेडरल मिनिस्ट्री ने COVID-19 के दौरान जो टेली एजुकेशन का सिलसिला शुरू किया, वो किस हद तक इस वक्त मुफीद रहा इस दौरान, और क्या आप उसी सिलसिले को जो कि जारी है इस वक्त टेली एजुकेशन का या ई लर्निंग का, वो उसको साथ लेकर इसमें शामिल कर रहे हैं, जैसा कि आपने अभी कहा कि ब्लेंडेड लर्निंग भी होगी?
बिल्कुल यास्मीन, मैं ये कहूंगी कि जब भी कोई मुश्किल आती है तो उसमें कुछ कुछ जो है ना उम्मीद की किरणें भी होती हैं। तो पाकिस्तान की तालीम के लिए इस कोरोना के मुश्किल दौर में ये डिजिटल लर्निंग का जो है एक बड़े अच्छे तरीके से आगे बढ़ना जो है वो मैं एक उम्मीद की किरण देख रही हूँ। आपको जैसे कि पता है कि पाकिस्तान में बहुत से बच्चे आउट ऑफ स्कूल भी हैं और एडल्ट लिटरेसी के भी इंडिकेटर हमारे कम है, तो हम इसकी सोल्यूशन जो है वो भी हम टेली स्कूल के उसमें पैराए में देख रहे हैं। जब कोविड आया तो एक स्कूल बंद होने की वजह से बार बार हमारे ऊपर ये प्रेशर था कि बच्चे स्कूल से दूर हो रहे हैं, तालीम से दूर हो रहे हैं, तो हमें ये जो हमारे एडटेक पार्टनर्स हैं, आपकी सबक न्यूज है, तालीमाबाद है, नॉलेज प्लेटफॉर्म है, ये सिर्फ चंद ही नाम मुझे अभी याद है, लेकिन इनसे बहुत बड़ी तादाद के लोग जो हैं उन्होंने हुकूमत को अपना कंटेंट फ्री ऑफ कॉस्ट दिया कि इस कोविड इमरजेंसी के दौरान आप हमारा कंटेंट ले लें और बच्चों तक पहुंचा दें। तो हमने टीवी चैनल के जरिए इस कंटेंट को बच्चों तक पहुंचाना शुरू किया। जब हमने इसको पहुंचाना शुरू किया तो हमने इसमें बहुत सारी टीचर्स की मदद ली कि वो ये आइडेंटिफाई करें कि कौन से ऐसे सब्जेक्ट्स हैं जो बच्चों तक पहुंचने चाहिए, कौन से अहम टॉपिक्स हैं जो इसमें शामिल होने चाहिए, क्योंकि जाहिरी बात है हम पूरा स्कूल तो रेप्लिकेट नहीं कर सकते थे इसमें, तो उन टीचर्स की मदद से टाइम टेबल बना और ये लेसन जो है वो फिर हम आगे लेकर चल सके। जब हमने ये शुरू किया ये सिलसिला, तो उसके कुछ अरसे के बाद हमने एक गैलप पोल भी करवाया और गैलप पोल में हम ये देखना चाहते थे कि इसको देखने वाले कौन है, कितने बच्चों तक इसकी रसाई है, तो उसके हमें बड़े खुशाइंद रिजल्ट्स मिले। और तकरीबन कोई एक महीने के बाद ही हमने ये गैलप पोल कराया था तो हमें इससे पता लगा कि तकरीबन 7 मिलियन बच्चे जो हैं वो इसको एक्सेस कर रहे थे ऑल ओवर पाकिस्तान। तो ये एक हमारे लिए बहुत खुशाइंद बात है और हम इस सिलसिले को आगे भी लेकर चलेंगे, क्योंकि आप देखें कि बच्चों का बहुत ज्यादा लर्निंग लॉस हुआ है, बहुत ज्यादा तालीमी नुकसान हुआ है। आगे अब जब वो स्कूलों में आएंगे तो आपको जैसे मैंने कहा कि स्कूलों में शायद स्टैंडर्ड लर्निंग होगी, खुदा ना खास्ता कहीं पे लॉकडाउन करने की जरूरत पड़ गई तो स्कूल बंद भी रहेंगे, तो हमें ब्लेंडेड लर्निंग को साथ लेकर चलना होगा। और जैसे मैंने आपको कहा कि हम इसको उम्मीद की किरण देख रहे हैं, तो हम इस सिलसिले को आगे चलाएंगे ताकि हम लोग जो वो आउट ऑफ स्कूल चिल्ड्रन है और एडल्ट लिटरेसी, क्योंकि हमें बड़े मजे मजे के वाकयात पता लगे कि ये जो लेसन हम छोटे बच्चों के लिए पेश कर रहे थे तो पता लगा बहुत से अडल्ट इलिटरेट जो हैं वो भी बैठ के अलिफ बे पे भी सीख रहे हैं, इंग्लिश भी सीख रहे हैं और उससे हिसाब भी सीख रहे हैं, तो ये अच्छी लर्निंग हुई है। तो मिनिस्ट्री इसको आगे लेकर चलेगी और इसको अब से बहुत बेहतर करने का हमारा प्लान है।
तो इस वक्त आपका कौन सा जो प्रोजेक्ट है जो पाकिस्तान टेलीविजन पर चल रहा है या दूसरे चैनल्स पर भी चल रहा है, कुछ उसकी तफसील बताइए कि कितने बजे वो शुरू होता है, उसमें क्या क्या कुछ होता है?
जी अभी तो टीवी का एक ही चैनल है जो सुबह 8 बजे शुरू होता है और वो शाम को तकरीबन 6 बजे तक
उसका
चलता
नाम
है। इसको हम टेली स्कूल ही कह रहे हैं और ये टेली स्कूल जो पीटीवी पे चलता है सुबह 8 बजे से, इसमें शुरू में क्लास 1 से हम शुरू करते हैं और शाम तक इसमें ग्रेड 9, 10, 11, 12 तक की क्लासे जो है वो इसमें हम कवर करते हैं। हम ज्यादातर उन टॉपिक्स पे फोकस कर रहे हैं, साइंस, मैथ्स, अंग्रेजी, उर्दू के, जो के बच्चों को मुश्किल लगते हैं, उन टॉपिक्स को हमने पिक किया है जो उनकी आगे लर्निंग के लिए अहम है। तो ये अभी इसमें शामिल है। हमने रेडियो भी कुछ प्रोग्राम्स हासिल किए हैं तो हमारा इरादा है कि हम रेडियो प्रोग्राम भी अनकरीब शुरू करेंगे, क्योंकि जैसे मैंने आपको कहा कि आउट ऑफ स्कूल चिल्ड्रन और अडल्ट इलिटरेट्स के नंबर्स देखते हुए, तो अगर स्कूल खुल भी जाए तो इस तरह के प्रोग्राम्स और नशरियात की जरूरत है ताकि हम लिटरेसी जो है वो फैला सकें।
तो ये जो प्रोग्राम सुबह से लेकर शाम तक चलते हैं ये वीडियोस की सूरत में होते हैं और इसका कोई बाकायदा टाइम टेबल स्टूडेंट्स को पता होता है या वो स्कूलों से लिंक्ड बच्चे हैं वो किस तरह लिंकअप होते हैं इस प्रोजेक्ट से?
जी इसका इसका टाइम टेबल जो है वो मिनिस्ट्री अपनी वेबसाइट पे भी डालती है, पीटीवी भी उसको बार बार नशर करती है। इसका टाइम टेबल के लिए हमने एक 2-way SMS का सिस्टम भी शुरू किया है, तो वो 8228 मेरे ख्याल में नंबर है, if I remember correctly। तो अगर आप उस नंबर पे भेजें और आप अपना ग्रेड मेंशन कर दें तो उस दिन का टाइम टेबल भी आपको मिल जाता है कि पहली क्लास का कौन सा लेसन जो है वो चल रहा होगा। और इसको बकायदा हमने अपनी वेबसाइट पे भी टाइम टेबल्स डाले हुए हैं। अब जैसे जैसे स्कूल खुलेंगे तो फिर स्कूल हमारा एक जरिया बन जाएगा इसको बकायदा कनेक्ट करने का टीचर और लर्निंग से।
तो ये आपने सिलसिला शुरू किया फेडरल मिनिस्ट्री ऑफ एजुकेशन ने कोविड के दौरान, जिसे आप कह रहे हैं कि इम्कान ये है कि इसको मज़ीद आगे बढ़ाया जाएगा। और ब्लेंडेड लर्निंग जो है, आप समझती हैं कि अब आने वाले दौर में ब्लेंडेड लर्निंग जो है उसका सिलसिला ज़्यादा मजबूत होगा?
जी यासमीन बिल्कुल, उसकी हमारे मुल्क में तो बहुत ज्यादा जरूरत है क्योंकि जैसे कि आपको पता है कि एक बहुत बड़ी टीचिंग फोर्स है हमारे पास, लेकिन उस टीचिंग फोर्स में कुछ ना कुछ कमजोरियां भी मौजूद हैं। कहीं पे हिसाब की इतनी अच्छी समझ नहीं है, कहीं अंग्रेजी पढ़ाने का इतना अच्छा तरीका नहीं है। तो ये जो वीडियो कॉन्टेंट है जो कि बहुत अच्छा बना हुआ वीडियो कंटेंट है, तो वो एक टीचर का सहूलत कार भी हो जाता है। उसके जरिए अगर बलूचिस्तान में कोई दूर जगह पे कोई टीचर बैठी हुई है जिसने बच्चों को साइंस का कोई ऐसा कॉन्सेप्ट पढ़ाना है जो शायद उसको इतना अच्छा तरीके से समझ नहीं आता, तो वो इस वीडियो कॉन्टेंट की मदद से वो लेसन जो है वो बच्चों को डिलीवर कर सकती है।
दुनिया भर में तो ये ई लर्निंग की जो इंडस्ट्री है बड़ी तेजी से ये सेक्टर आगे जा रहा है, तो पाकिस्तान में भी इसका स्कोप बहुत ज्यादा नजर आता है। ये एक ऐसी इंडस्ट्री बन जाएगी जो कि एक पैरेलल किस्म की चलेगी एजुकेशन के साथ साथ स्कूल।
जी बिल्कुल, मैं इसके बारे में तो बहुत पुरउम्मीद इसलिए भी हूँ कि जब हमने ये सिलसिला शुरू किया तो हम लोगों ने अखबार में इश्तेहार दिया कि हुकूमत ये सिलसिला शुरू कर रही है, तो अगर कोई अपना कंटेंट इसमें शामिल करना चाहे तो वो हमसे राबता करें। आप यकीन नहीं करेंगे लेकिन तकरीबन 300 लोगों ने मुझसे रابطہ किया और वो 300 लोगों में बहुत से ऐसे लोग थे, कोई अपना YouTube चैनल चला रहा था, कोई अपने इंडिविजुअल्स थे, कोई फर्म्स थे। लेकिन जो बहुत अच्छी खुशाइन बात है पाकिस्तान के लिए कि इसमें बहुत से यंग एंटरप्रेन्योर्स थे, बहुत से यंग बच्चे थे, स्टार्टअप्स थे, जिन्होंने जो छोटे पैमाने पे ये बड़े अच्छे लेसन जो है वो बना रहे थे। तो अगर हुकूमत उनके साथ मिलकर चलेगी, पब्लिक प्राइवेट पार्टनरशिप करेगी, तो उनकी भी सपोर्ट होगी और हुकूमत को भी एक क्वालिटी कंटेंट मिल जाएगा। जो हमारे हमेशा एक रहता है कि पाकिस्तान के बच्चे सीखने के अमल में पीछे हैं, तो वो सीखने और समझने के अमल में आगे शामिल हो सकेंगे। तो अगेन जैसे मैंने आपको कहा कि एक मुश्किल दौर में एक उम्मीद की किरण, तो ये जो अटैक है इसको तो हम मेरे ख्याल में आजकल के जमाने में इसको हम इग्नोर कर ही नहीं सकते।
और ख़ास तौर पर जबकि असातिज़ा की हाईली क्वालिफाइड असातिज़ा की बहुत कमी है, तो ये एक प्लेटफॉर्म है जो कि उस कमी का एक सोल्यूशन है कि जो मैक्सिमम लोगों तक हाईली क्वालिफाइड टीचर्स की जो जो काविशें हैं वो पहुंच पाएंगी उन दूर उफ्तादा इलाकों में भी जहाँ के मिनिमम क्वालिफाइड के टीचर्स भी दस्तियाब नहीं होते।
जी बिल्कुल बिल्कुल ऐसा ही है।
बेहद शुक्रिया अंबरीन आरिफ साहबा, आप फेडरल मिनिस्ट्री ऑफ एजुकेशन में एजुकेशनल एडवाइज़र हैं मिनिस्टर ऑफ एजुकेशन की, और ये जो ई लर्निंग का प्रोजेक्ट है उसकी टीम की को लीड कर रही हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील। आज की राउंड टेबल के साथ हम बात कर रहे हैं पाकिस्तान में 15 सितंबर को स्कूल खुलने के बाद की सूरत हाल पर।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
अब जबकि पाकिस्तान में बच्चों के स्कूल खुलने वाले हैं, तो जब वो स्कूल जाएंगे तो उनकी वो क्या नफसियाती ज़रूरियात होंगी जिन्हें पूरी करना इंतज़ामिया की जिम्मेदारी होनी चाहिए ताकि बच्चे अपनी पढ़ाई को जारी रख सकें और हेल्दी तरीके से अपने जो बिहेवियर है उसको शो कर सकें। हमारे साथ इस वक्त मौजूद हैं डॉक्टर आयजा यजदानी इस्लामाबाद से, जो एक ट्रॉमा थेरेपिस्ट हैं और एजुकेशनल साइकोलॉजिस्ट हैं और स्कूलों के लिए कंसल्टेंसी करती हैं, बच्चों को बताती हैं या गाइड करती हैं स्कूलों में। उनसे बात करते हैं। अस्सलाम वालेकुम डॉक्टर आयजा यजदानी साहबा।
वालेकुम सलाम यास्मीन, बहुत शुक्रिया मुझे दावत देने का। इस मौके पे एक बड़ा इम्पोर्टेंट टॉपिक है हमारे लिए।
तो डॉक्टर आयजा, ये बताइए कि क्या COVID-19 किसी भी अंदाज में बच्चों के लिए कोई ट्रॉमा की सिचुएशन है?
देखिए, ट्रॉमा तो उस वक्त होता है अगर उसको, क्योंकि बच्चों की हम बात करें ना, तो अगर घर में पेरेंट्स ने एक इतना लेवल स्ट्रेस का बनाया हुआ है, इतना एक सिचुएशन बनाई हुई है जिसमें कि भाई ऐसे नहीं करना वैसे नहीं करना, एक हम कहते हैं ना हाई एंजाइटी लेवल बनाई हो, मसलन बाहर नहीं जाना, मास्क के बगैर नहीं जाना, अच्छा स्प्रे कर रहे हैं, फिर बहुत ज्यादा एहतियाती तदाबीर कर रहे हैं। देखिए, एक नॉर्मल लेवल पे करते हैं कि आप में उसमें एक परेशानी नहीं होती अगर ना हो तो, ठीक है। तो जिन घरों में जिन्होंने कोशिश की है कि इस टाइम को जितना नॉर्मल होके गुजारे कि ठीक है एक परेशानी आई है हम एहतियात करें और ये तदाबीर फॉलो करें, तो वो बच्चों में ना स्ट्रेस आएगा ना ट्रॉमा आएगा, क्योंकि उनको पता है ठीक है हम ये कर लेंगे तो हम महफूज हो जाएंगे। लेकिन मसला वहां आता है कि जहां छोटे बच्चों के साथ जो मदर्स, यंग मदर्स ऐसी हैं स्पेशली जो कि बहुत कॉन्शियस होती हैं छोटे बच्चों के साथ, जब जिन घर में उनके ग्रैंड पेरेंट्स हैं, बुजुर्ग हैं, तो वहां पे एक बहुत मैंने देखा एक हाइट बहुत ज्यादा हुई है, बहुत स्ट्रेस की जो लेवल है ना बहुत ज्यादा गई है कि बिल्कुल ऐसे नहीं करना कि जैसे पता नहीं एकदम कुछ बहुत कुछ हो जाएगा, वहां पे उन लोगों को जरा प्रॉब्लम होगी जैसे जैसे वो नॉर्मल वर्ल्ड में आना शुरू हो।
तो आपने क्या, आप क्या कहेंगी कि इस वक्त जो बच्चे हैं वो किस लेवल के, यानी आम बच्चे जो हैं वो इस वक्त किस लेवल के नफ्सियाती मसाइल का शिकार हैं और किस किस्म के मसाइल उनको दरपेश हैं जबकि वो घरों में बंद हैं?
देखिए, जब घरों में बच्चे बंद हुए ना, एक तो हमारे घर भी इस तरह के हैं कि अगर छोटे हैं तो ये और खेलने की अपॉर्चुनिटीज बाहर नहीं है, वैसे भी नहीं होती, अब शायद और भी महदूद होगी, तो बच्चे कंप्यूटर पे बहुत ज्यादा डिपेंडेंट हो गए। फिर जो ऑनलाइन क्लासेस का सिलसिला रहा है वो ऐसा रहा है कि बच्चों के पास भी प्राइवेट स्पेस नहीं रही है। मैं ये देख रही थी कि पूरी गर्मियों की छुट्टियां भी ऑनलाइन क्लासेस होती रही हैं, स्कूल चलते रहे हैं, मदर्स को मैंने देखा है जो कि پہ ٹیچرز بھی ہیں, تو کسی کو ٹائم آف نہیں ملا. انفارچونیٹلی پاکستان میں بڑا اسٹرانگ ٹرینڈ جو پچھلے 2-3 سالوں سے بنتا جا رہا ہے وہ یہ ہے کہ بریک لینا, اسٹرکچرڈ ہالیڈیز لینا, کہ جی اچھا آپ جون جولائی کا گرمیوں کا مہینہ گیا, اب آپ چھٹیاں لے لیں, آپ آف لے لیں, وہ ہم نے ختم کر دیا. ہم سمر اسکول شروع کر دیتے ہیں تو بچوں کو ہم ریسٹ نہیں کرنے دیتے. اسی طرح کووڈ میں بھی یہ ہوا کہ جو آن لائن تھا, جس کو آپ دیکھیں ٹیچرز جو خواتین تھیں یا دوسرے ٹیچرز تھے, ان کو تھریٹ یہ تھا کہ ہماری نوکری چلی جائے گی اگر ہم نہیں کوآپریٹ کریں گے. تو اس لحاظ سے ٹیچرز بھی میں کہتی ہوں فرنٹ لائن پہ آئے ہیں, انہوں نے بھی ڈاکٹرز کی طرح ہی بچوں کے لیے, اپنے روزگار کے لیے بھی اور پڑھانے کے لیے بھی انہوں نے بہت کام کیا ہے. بچوں میں اب یہی ہوا ہے کہ وہ آن لائن گیمز بہت زیادہ کھیلتے ہیں, تو وہ آپ سمجھے بس اب وہ کمپیوٹر کے ہی زیادہ تر ہو کے رہ گئے, تو ان کی جو لوگوں کے ساتھ انٹریکشن ہے یہاں پہ ایک بڑا فرق آئے گا ان کی زندگی میں یاسمین, کہ وہ اتنے زیادہ کمپیوٹرز میں محو ہو گئے ہیں کہ جو لوگوں سے دیکھیں آپ انہیں دیکھ نہیں سکتے لیکن ہم بات کر رہے ہیں نا, ہم ایک دوسرے کے ساتھ اپنے کمیونیکیشن کر سکتے ہیں, تو یہ اسکلز ہوتی ہیں, ان کی اسکلز میں خاطر ہاں فرق آئے گا اس جنریشن میں آئے گا.
اچھا, تو اس کے علاوہ جو نفسیاتی جو پرابلمس ہیں وہ انگزائٹی یا کچھ ڈپریشن, کچھ یہ بھی واقعات سامنے آئے یا آ رہے ہیں؟
جی جی یہ آ رہے ہیں, یہ اس طرح آ رہے ہیں کہ دیکھیں کئی دفعہ پتہ نہیں چلتا, نارمل لائف جیسے گزرتی تھی نا اور ہمیں پتہ نہیں تھا کہ ہمیں جیسے ہم تنہائی پسند تھے, میرے کافی کیسز ایسے تھے جس میں تنہائی پسند والے لوگ تھے, اب وہ اپنی مرضی سے دنیا میں نہیں جاتے تھے, ٹھیک ہے, دے ہیڈ اے چوائس کہ جی آج میں نے لوگوں کو نہیں ملنا, میں نے یہاں نہیں جانا. اب جب سے لاک ڈاؤن ہوا نا تو ہم گھروں میں بند ہو گئے, اب ایک آپ کو نا ایک پابندی لگ گئی کہ نہیں جی اب آپ نہیں جانا, تو وہ اپنے گھر میں بہت غیر محتاط وہ ہو گئے, غیر محسوس ہو گئے کہ جی کہ اب تو کرونا جیسے اب آ رہے گھر کے اندر آ جائے گا, ہم کیا کریں گے. یہ جو ہماری چار دیواری ہے, ایک تو ان کو یہ بڑا اسے خوف آیا نا, تو ان لوگوں کو یہاں سے پریشانی, گھبراہٹ, نیند ان کی اڑ گئی, ان کی بھوک اڑ گئی, ان کی جو غصہ آ گیا یا ڈپریشن کی طرف چلے گئے, یہ ڈفرینٹ ایموشنل جو ان کی تھی نا یہ لوگوں میں آئی ہے. ایک تو یہ ایشو ہوا ہے کہ کیونکہ کئی دفعہ تو دیکھیں یہ ایسے لوگ تھے جن کو پتا بھی نہیں تھا ان کو ایسی عادتیں ہیں یا ایشوز ہیں ان کے ساتھ, تو لاک ڈاؤن میں بہت سارے لوگوں کو جو ان کی چیزیں آزمائی ہوئی نہیں تھی وہ آزمائی گئی, ٹھیک ہے نا, تو وہ اس میں وہ ابھر کے پھر آئیے. گھر اگر زیادہ ٹائم نہیں اسپینڈ کرتے تھے تو زیادہ مدت کے لیے ایک فیملی کو اکٹھے رہنا, لیکن بڑی بریک مل جاتی ہے کہ جو ہسبینڈ ہے وہ باہر جاتا ہے, وہ اپنا ادھر سے اپنا دن گزار کے آتا ہے, آنے جانے میں گھر کا روٹین ہوتا ہے, مدر کو بریک ملتی ہے, بچوں کو اپنا اسپیس ملتا ہے. اب جب سب ایک دوسرے کی نظر میں آ گئے تو یہ اتنی زیادہ مائکرو مینجمنٹ ہوئی ہے کہ کچھ فیملیز جو اس کو احسن طریقے سے نبھا سکی ہیں, جو WHO نے کہا کہ آپ فیملی ٹائم کریں, ایکسرسائز مل کے کریں یا الگ الگ ایکسرسائز کریں, ریلیکس کریں, اچھا کھانا کھائیں, جنہوں نے وہ کام کیا وہ ٹھیک رہے, انہوں نے اپنے آپ کو کافی حد تک مینج کر لیا. لیکن جہاں پہ پرسنل اسپیس لوگوں کی انکروچ ہوئی ہے, یعنی کہ ایک بچے کو جو اگر بہت والد ڈانٹتے ہیں, اچھا بچوں کو بہت مارا بھی جاتا ہے گھروں میں انفارچونیٹلی, تو اب وہ بات بات میں ان کو ٹوکا بھی جاتا ہے, شاید مارا بھی جاتا ہے, یہ مسئلے تھوڑے سے بڑے ہیں, خاصے بڑے ہیں.
ٹھیک ہے, اور اب جب بچہ ان مسائل کے ساتھ یا اس ٹینشن کے ساتھ یا اس اسٹریس فل سچویشن کے ساتھ اب کچھ عرصے کے بعد اسکولوں میں جانے لگیں گے ایسے بچے, تو آپ کیا سمجھتی ہیں کہ کیا وہ اپنی وہ پڑھائی جو اسکولوں میں دی جائے گی اس کو اچھے طریقے سے جاری رکھ سکیں گے, یا ان کی کچھ ایسی نفسیاتی ضروریات سامنے آئیں گی جن کو سامنے رکھنا انتظامیہ, جو اسکول انتظامیہ ہے, تعلیمی اداروں کی انتظامیہ ہے, ان کو مد نظر رکھنا چاہیے, وہ کیا ہوں گی؟
لیکن اصل میں ہم کہتے ہیں کہ جو بچے ہوتے ہیں نا وہ اگر مجھے کوئی چیز دکھ دے رہی ہے تو میں کہہ سکتی نا کہ بھئی میں اداس ہوں, ٹھیک ہے, آپ کی آپ کو کسی کی بات بری لگے, آئی یو آر این اڈلٹ, آپ ایک سمجھدار خاتون ہیں, تو آپ اس کو پروسیس کر کے اس کو سمجھ کے کہ بھئی مجھے فلانی بات بری لگی ہے, آپ جا کے اس شخص کے ساتھ بات بھی کر سکتی ہیں, ایسے ہی ہے نا. तो जो बच्चे होते हैं ना, छोटे बच्चे, अच्छा हम तो बहुत एम्फसाइज करते हैं एजुकेशनल साइकोलॉजिस्ट होते हुए कि बच्चों की डेवलपमेंटल एज होती है, तो 3-4 साल तक बच्चों का सोचने का समझने का अंदाज फर्क होता है, फिर 8-10 साल तक फर्क होता है, फिर प्री एडोलेसेंस का यानी कि 12-13 साल तक फर्क होता है, और फिर दूसरे तो जो छोटे बच्चे होते हैं शायद वो आपको बात बता ना सके, बेड रेटिंग शुरू कर दें, रात को डरावने ख्वाब आ जाएंगे, बिस्तर गीला कर देंगे, इस तरह की बातें करेंगे। थोड़े से और बच्चे बड़े होंगे तो कुछ बच्चे माओ के साथ बहुत चिपट जाते हैं, बाहर नहीं जाना चाहते, मिलना नहीं चाहते, तो बच्चों के जो नफसियाती मसाइल होते हैं वो उनकी उम्र के मुताबिक आते हैं। और एक जो मेन बच्चों में जो एंजाइटी का आता है वो कई दफा स्कूल रिफ्यूजल होता है कि मैंने स्कूल नहीं जाना। ठीक है जी, अब उसमें होता ये है कि अच्छा साथ इसमें मैं एक बिहेवियर भी बता दूं कि अग्रेशन भी बच्चों में आ जाते हैं, स्पेशली जैसे अगर बॉयज होते हैं ना तो 12-13 साल पे वैसे ही जरा क्योंकि उनके हार्मोन डेवलप हो रहे होते हैं तो वो फिर अग्रेसिव लेवल्स भी उनकी बढ़ जाती हैं। और घरों में चूंकि हम बाय एंड लार्ज कहते हैं अच्छा ठीक है मर्द थोड़ा सा जरा हो जाए ऊंचा बोल ले या कर ले, तो हम उसको भी हम कई दफा अलाउ कर देते हैं। अच्छा अब स्कूल में क्या होता है, स्कूल में एक खास किस्म का माहौल चल रहा होता है कि टाइम पे पढ़ना है, टाइम पे बैठना है, टाइम पे ग्रुप एक्टिविटीज करनी है, बेसिकली कॉपरेशन का माहौल होता है। ठीक है, अब कोई भी बच्चा कोई तनहा पसंद हो जाए, कोई बच्चा गुस्सा कर ले, कोई अपनी बारी का इंतजार करे, कोई ग्राउंड में धक्के देना शुरू कर दे, कोई सिचुएशन हो जाए, तो स्कूल इंतजामिया नहीं डील कर पाती और वो कंप्लेन करते हैं पेरेंट्स को। अब यहाँ पे अगर स्कूल्स में साइकोलॉजिस्ट होते हैं आपके बाकी डेवलप्ड कंट्रीज में, तो हर छोटी बात को पहले से एंटिसिपेट करते हैं, उसके लिए प्लान करते हैं और वो रेडी होते हैं उसके लिए। यहाँ पे भी हमारे स्कूल्स में साइकोलॉजिस्ट इतने नहीं है या बहुत कम स्कूल्स में है, तो वो नहीं एक प्रॉपर पॉलिसी बना सकते हैं या प्रॉपर एक वो कर सकते कि जब बच्चे आएंगे तो हम किस चीज के लिए रेडी होंगे। लेकिन एक कोई तहकीक करनी होती है अपने माहौल के मुताबिक, अपने कल्चर के मुताबिक, अपने रहन सहन के मुताबिक, तो वो यहाँ पे हमारे पास एक जो कुछ स्टिग्मास मेंटल हेल्थ के साथ अटैच्ड हैं कि जी साइकोलॉजिस्ट होगा तो हम क्या पागल हैं या हमारा नफ्सियाती इलाज कराना। हम तो अभी इस चीज को इस चीज पे बहुत मेहनत कर रहे हैं कि ये स्टिग्मा हट जाए कि किसी से बात कर लो तो वो ठीक है। तो स्कूल्स को पहले ही कुछ प्लान बनाना, प्लानिंग करना, कोई ऐसे प्रोग्राम्स रखना जिसमें पूरे स्कूल को, जैसे आप ग्रुप बाय ग्रुप क्लास बाय क्लास ले लें तो वो बहुत अच्छा हो जाएगा अगर वो कुछ सर प्लान कर लें बच्चों के लिए, तो एक ग्रुप में वो हंसते खेलते बच्चे अपने मसलों के साथ डील कर सकेंगे।
तो आप ये कह रही हैं कि वहां पर एक तो ये जरूरी है कि कोई साइकोलॉजिस्ट या कंसल्टेंट स्कूल में होना चाहिए जो ये पॉलिसी बनाए स्कूल के लिए कि सभी बच्चों को खाव ग्रुप्स की सूरत में ही सही लेकिन ऐसा माहौल पैदा करें कि वो एक दूसरे से इंटरेक्ट करें और अपना कैथारसिस करें, अपनी एग्रेशन का इजहार करें पॉजिटिव तरीकों से। ये कह रही हैं
एग्जैक्टली ऐसे ही करें। देखिए हम वन ऑन वन बच्चों से करें तो बहुत टाइम लगता है और इतने रिसोर्सेज नहीं होते, तो जो एक स्कूल होता है वो डिफरेंट ग्रुप्स में बच्चों को लेता है और जो साइकोलॉजिस्ट होता है तो वो वहां पे उनको नोट करता है और बच्चों को ये भी पता होता है कि अच्छा आप में से कोई मुझसे आके कोई बात शेयर करना चाहे आप कर लो। सेकेंड चीज वो क्या करते हैं कि ग्रुप में जो बच्चों का कोई ना कोई रिस्पॉन्स आता है तो हम फिर उस बच्चे को नोट कर लेते हैं कि अच्छा इसने ये दिया, क्योंकि देखिए इंडिकेशन तो आ जाती है ना, क्योंकि बच्चा जरा ज्यादा अटेंशन सीकिंग होता है या कोई एंजाइटी आ रही होती है या कोई ना कोई मतलब बहुत सारे रीजंस होते हैं ना समझने के उसका बिहेवियर क्यों जो है इस एक्टिविटी में या इस माहौल में फर्क है। ठीक है, तो वहां से हम उन बच्चों को फिर थोड़ा सा अलग उनका केस देखे, फिर पेरेंट्स से बात करके फिर अलग मतलब स्कूल में उसको प्रोमिनेंट करने के बजाय उसकी प्राइवेसी रखते हुए, उसकी जो सीक्रेसी है रखते हुए, उसकी इंफ्रादियत रखते हुए उसको हम बड़े अच्छी तरह डील कर सकते हैं। इसका फायदा क्या होता है, हमें मुआशरे में ऐसे अफराद चाहिए जो खुश हों, जो अपने मसलों का हल उनको उनके पास वो तरीके हों कि वो अपनी लाइफ को अच्छी तरह खुश आगे लेके जा सके। तो जब हम छोटी छोटी ये ग्रुप एक्सरसाइज स्कूल में हम कहते हैं ठीक है, हम कहते हैं वैलिडेशन करते हैं کہ اٹس اوکے ٹو بی سیڈ, یعنی کہ اداس ہونا قدرتی ہے, اس سے ہونا قدرتی ہے, سب فیلنگس قدرتی ہیں, لیکن ان کے ساتھ آپ نے توڑ پھوڑ کے بجائے یا رونے کے بجائے آپ نے ان کے ساتھ کیسے ڈیل کرنا, تو پھر ہم ان کو مینجمنٹ سکھاتے ہیں. تو گھروں میں کئی دفعہ یہ نہیں ہو پاتا اور نہیں ہو رہا کیونکہ لائف بہت بدل گئی ہے یاسمین. سب نوکری کر رہے ہیں, سب کام کر رہے ہیں, سب اپنے سروائیول کی جنگ میں لگے ہوئے ہیں نا. تو یہ کمیونٹیز کا میرا خیال ہے ایک ریکوائرمنٹ بن گئی ہے کہ آپ کا, آپ کی سوسائٹی آپ کی فیملی کو اسٹرینتھن کرے اور اسٹرانگ بنائے اور اس کو سہارا دے.
قصہ مختصر یہ کہ آپ یہ کہہ رہی ہیں کہ اسکولوں میں خاص طور پر کووڈ 19 کے دوران بہت ضرورت ہوگی کہ بچوں کو کنسلٹنٹس ملیں, سائیکولوجیکل کنسلٹنسی ملے, جو نفسیاتی مسائل وہ اپنے ساتھ لے کر اسکولوں کے کھلنے کے بعد اسکولوں میں جائیں گے, جو ان کو ہینڈل کر سکیں اور اس طرح ہینڈل کریں کہ اسکول کا ماحول بھی ٹھیک رہے اور ان بچوں کو بھی ایک ایسا ماحول ملے جہاں وہ اپنی پڑھائی کو پازیٹیو طریقے سے اور مثبت سرگرمیوں کے ساتھ جاری رکھیں. تو بے حد شکریہ ڈاکٹر عائزہ یزدانی, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. آپ اسکولوں میں کنسلٹنسی کرتی ہیں, آپ ایک ٹراما تھراپسٹ اور ایجوکیشنل سائیکالوجسٹ ہیں اور اسلام آباد سے آپ نے ہمارے پروگرام کے لیے وقت نکالا, آپ کا بے حد شکریہ. وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل میں ہوں اس کی میزبان یاسمین جمیل. آج کے پروگرام میں بات ہوئی پاکستان میں اسکول کھلنے کے سلسلے میں ہونے والے انتظامات پر اور اس بارے میں بھی کہ اسکول کھلنے کے بعد کیا آن لائن ایجوکیشن کسی نہ کسی انداز میں جاری رہے گی. تو اسی بارے میں مزید گفتگو کرتے ہیں. ہمارے ساتھ اس وقت موجود ہیں سید عمر جاوید جو پاکستان کی منسٹری آف فیڈرل ایجوکیشن میں جوائنٹ سیکرٹری رہ چکے ہیں اور فیڈرل ڈائریکٹریٹ آف ایجوکیشن میں ڈائریکٹر جنرل رہ چکے ہیں اور حال ہی میں منسٹری کے ایک دوسرے شعبے کمپٹیشن کمیشن سے وابستہ ہوئے ہیں, لیکن تعلیمی شعبے میں اپنے سروسز کے دوران بہت زیادہ انہوں نے کام کیا ہے ڈسٹینس لرننگ پر, ایڈ ٹیک پر اور بلینڈڈ ایجوکیشن پر. تو ان کو پروگرام میں شامل کرتے ہیں. السلام علیکم سید عمر جاوید صاحب.
وعلیکم السلام, بہت شکریہ مجھے اس پروگرام میں.
آپ کا شکریہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو بتائیے کہ اس وقت جبکہ پاکستان میں کووڈ 19 تقریباً اب اس شدت کا نہیں رہا اور تعلیمی ادارے بھی کھل رہے ہیں, تو آپ کیا سمجھتے ہیں کہ اس وقت پاکستان میں بلینڈڈ ایجوکیشن کی کس حد تک ضرورت پڑ گئی ہے, خاص طور پر جبکہ اداروں کو ایس او پیز کو بھی فالو کرنا ہے اور زیادہ تعداد میں طلبہ و طالبات کو ایک جگہ بلا کر پڑھانا بہت سے اداروں کے لیے ممکن نہیں ہوگا, تو آپ کیا دیکھتے ہیں اس صورتحال کو؟
تھوڑی سی میں آپ کو کچھ کانٹیکسٹ دیتا جاؤں اس بات کا کہ کووڈ 19 سے پہلے بھی جب پاکستان میں جو کرنٹ حکومت ہے اس کی پالیسی کے مطابق ایک بہت امپورٹنٹ فوکس رہا کہ جو ایڈ ٹیک ایک براڈر ایک مطلب اصطلاح ہے جو کہ ہم یوز کرتے ہیں تمام اس ٹیکنالوجی کی جو ایجوکیشن سیکٹر میں یوز ہو سکتی ہے تعلیم دینے کے لیے یا لرننگ آؤٹ کمس کو بہتر کرنے کے لیے, تو اس پہ جو ہے دو ایک سال سے جو ہے کام جاری تھا اور اس کی بہت ساری جو ہے مختلف شکلیں ہیں جو کہ جس میں بلینڈڈ ای لرننگ ایک ہے, جس میں ڈسٹینس لرننگ کے بھی ہیں, پلیٹ فارمز ہیں ہائبرڈ لرننگ کے اور ڈیجیٹل لرننگ کے جو پلیٹ فارمز آج اویلیبل ہیں. سو اس میں ایون کووڈ 19 کے آنے سے پہلے جو ہے پاکستان میں مختلف جگہوں پہ مختلف وفاقی اور صوبائی جو حکومتیں ہیں وہ بھی کام کر رہی تھیں اس کے اوپر. فیڈرل ڈائریکٹریٹ آف ایجوکیشن اسلام آباد کے جو سرکاری اسکول ہیں ان میں بھی یہ تجربات جاری تھے کافی عرصے سے کہ کیسے جو ہے ہم ٹیکنالوجی کو یوز کر سکتے ہیں بچوں کی جو تعلیمی آؤٹ کمز ہیں ان کو بہتر کرنے کے لیے, کیونکہ آپ کو پتہ ہے کہ بہت سارے مسائل ہوتے ہیں ایجوکیشن میں, کوالٹی کے بھی ایشوز ہیں, ایکسیس کے بھی ایشوز ہیں, اس کے علاوہ ایکوٹی کے ایشوز ہیں, تو ان تینوں کو ایڈریس مطلب ٹیکنالوجی ان کا کمپلیٹ حل تو نہیں لیکن ان کو حل کرنے میں بہت حد تک مدد دے سکتی ہے. سو جب اس سے پہلے بھی کووڈ سے پہلے چل رہا تھا, جب کووڈ 19 آیا تو ایک ڈیفینیٹلی ایک پوری دنیا میں ایک صورتحال بدلی, پاکستان میں بھی بدلی تعلیم کے لحاظ سے خاص طور پہ, کیونکہ ہمیں اسکول بند کرنے پڑے بچوں کو اور معاشرے کو پروٹیکٹ کرنے کے لیے کووڈ سے, تو ساتھ ہی پہ ہم نے اور جو ہے اس کی ایڈ ٹیک کے جو ہے سولوشن پہ فوکس کرنا شروع کیا. اور آپ کو شاید علم ہوگا کہ ٹیلی اسکول کے نام سے ایک انیشیٹو شروع ہوا جو کہ ڈسٹینس لرننگ کا ایک بیسکلی ایک طریقہ کار تھا. یہ ترتیب دیا گیا بہت ہی کم وقت میں کہ پورے پاکستان میں جو بچے ہیں چاہے وہ جس مرضی شہر میں ہوں جس مرضی گاؤں میں ہوں ان کو ٹیلی ویژن ایک عام سمپل ایک ٹیرسٹریل ٹیلی ویژن سیٹ کے تھرو ان کو بیسک جو سبجیکٹس ہیں انگلش ہے میتھمیٹکس ہے سائنس ہے ان کی جو تعلیم ہے وہ جاری رہے. تو اس کے اندر بہت ساری ہماری ایڈ ٹیک کمپنیز آلریڈی کام کر رہی تھیں پاکستان میں اور انہوں نے بھرپور ساتھ دیا اپنا کانٹینٹ ہمیں دیا اور اس کے علاوہ جو ہمارے ایف ڈی کے ٹیچر تھے انہوں نے اس کو ترتیب دے کے ہم نے پھر ایک اس کی نشریات شروع کی. اور یہ ہم تو اس بیسکلی جس طرح آپ نے کہا کووڈ نے بڑا ایک جو اس میں پوٹینشیل تھا ایجوکیشن ٹیکنالوجی کو مطلب اس کی اس سیکٹر میں اس کی اہمیت کا اس کو اجاگر بھی کیا ہے اور متحرک بھی کیا بہت ساری ایڈ ٹیک کمپنیز کو. تو اب جب آپ نے جیسے کہا کہ اسکول کھل رہے ہیں اور اس میں جا رہے ہیں تو بہت سارے پاکستان کے سرکاری اور غیر سرکاری اسکول جو ہیں سرکاری بھی اور غیر سرکاری بھی دونوں جو ہیں یہ ایڈ ٹیک کو یوز کر رہے ہیں مختلف پلیٹ فارمز یوز کر رہے ہیں بچوں کو گھر تک گھر بیٹھے تعلیم دینے کے لیے چاہے وہ ٹی وی کے ذریعے ہو چاہے وہ ڈیٹا انٹرنیٹ کے ذریعے ہو موبائل ایپس کے ذریعے ہو. تو مطلب یہ کافی سارے 18-20 پلیئرز ہیں جو کہ اس میں کام کر رہے ہیں اور یہ ایک بڑا ریگولر فیچر بنتا جا رہا ہے گھروں میں کہ کچھ کلاسز جو ہیں وہ آن لائن ہو رہی ہیں اور بچے تا اس کا جو ہے وہ اسپیشلی شہروں کے اندر اس کی تعلیم حاصل کر رہے ہیں. تو یہ ڈیفینیٹلی جیسے اسکول کھلیں گے تو اس کی اہمیت اور بڑھ جائے گی.
تو اور یہ امکان ہے کہ آئندہ بھی یہ سسٹم جو ہے چلتا رہے کہ بچے اور طلبہ اور طالبات گھروں میں بھی کچھ وقت پڑھیں اور کچھ وقت تعلیمی اداروں کے اندر جا کر پڑھیں اور پاکستان کی حکومت جو ہے وہ بھی اس وقت بھی اس پر عمل کر رہی ہے اور آپ سمجھتے ہیں کہ امکان ہے کہ یہ سلسلہ جاری رہ سکتا ہے؟
جی بالکل. اس میں تو جو خاص طور پہ آپ کے جو پرائیویٹ سکولز ہیں وہاں تو یہ بہت حد تک رائج ہے اور ہو سکتا ہے کیونکہ ایس او پیز میں بھی یہی بات سامنے آئے گی کہ جہاں جہاں ضرورت پڑے گی تو مرحلہ وار تعلیم مطلب اسٹیگر کر کے بھی دی جا سکے گی کچھ کلاسز مارننگ میں ہو کچھ ایوننگ میں ہو. تو اس پہ سے پریشر کم کرنے کے لیے جہاں جہاں پاسبل ہو سکے گا تو جو اسکول سرکاری اور نجی کر سکتے ہیں ان کو ڈیفینیٹلی مطلب انکریج بھی کیا جائے گا کہ وہ جہاں جہاں پاسبل ہو سکے وہ بچوں کو گھر پہ بھی تھرو دیز آن لائن پلیٹ فارمز جو ہے تعلیم جاری رکھیں. مطلب اس کے دوران آپ کو مطلب عمومی طور پہ سمجھا جاتا ہے شاید سرکاری اسکول یہ چیز مطلب اڈاپٹ نہیں کرتے لیکن خاص طور پہ پاکستان میں لیکن اسلام آباد شہر میں سوری بہت سارے کالجز ایسے ہیں جنہوں نے ایون سرکاری کالجز ایسے ہیں اسکولز ایسے ہیں جنہوں نے یہ چیز مختلف یو نو واٹس ایپ یوز کر کے یوٹیوب جیسی اور ان کو گوگل کے جو مختلف نیٹ ورکس ہیں اس طرح کی بہت ساری ٹیکنالوجیز ہیں ان کو یوز کر کے بچوں کو گھروں تک جو ہے وہ اس کی تعلیم کی رسائی دی ہے اور یہ ڈیفینیٹلی وقت کے ساتھ ساتھ یہ بڑھے گا.
اچھا آپ نے ذکر کیا ایک ٹرم آپ استعمال کر رہے تھے ہائبرڈ ایجوکیشن وہ کیا ہے اس کو آپ کیا کہہ رہے ہیں کیا وہ برینڈڈ ایجوکیشن نہیں ہے؟
ای بلینڈڈ جی جی بیسکلی جو ای بلینڈڈ لرننگ ہے وہ اس سسٹم کو کہتے ہیں کہ جہاں پہ آپ کا جو روٹین کا سسٹم ہے جس میں آپ کی ایک کلاس روم ہے ٹیچر ہے اور ایک کلاس میں بچے بیٹھے ہوئے بچے ہیں ان کو صرف اور صرف استاد نہ پڑھائے آپ کوئی نہ کوئی ٹیکنالوجی یوز کریں چاہے وہ ٹیبلٹ بیسڈ ہو چاہے وہ پروجیکٹر بیسڈ ہو چاہے وہ کسی اور فارم میں بھی ہو جس میں جو ٹیچر پڑھا رہے اس کو آگمنٹ کیا جائے اس چیز سے جو کہ آپ کے پاس مختلف پلیٹ فارمز پہ اویلیبل ہے. مثال کے طور پہ آپ نے ایک کانسیپٹ ٹیچر نے کانسیپٹ سمجھایا اور ساتھ میں آپ ویڈیوز جو ہیں جو کانٹینٹ ریڈی اویلیبل کانٹینٹ ہے اس کو چلا کے اس کو مزید ایکسپلین کیا اور پھر اسی سسٹم کو یوز کرتے ہوئے بچوں کی اسی وقت اسیسمنٹ کی. ہمارے پاس ایسے ماڈلس بھی ہیں جو مختلف اسکولس میں ٹرائی آؤٹ ہو رہے ہیں اور یہ بڑے مطلب ان میں بڑا پوٹینشیل ہے اس میں اپ سکیلنگ کا اور کیونکہ آپ امیڈیٹلی ٹیکنالوجی کو یوز کر کے یہ پتہ چلا سکتے ہیں کہ کلاس میں فار ایگزامپل کتنے بچوں کو یہ کانسیپٹ سمجھ آیا और अगर नहीं समझ आया तो जो टीचर है वो फौरी तौर पे उसको एक डिफरेंट तरीके से उसको एक्सप्लेन करके बच्चों को पार लेके आ सकता है. सो ये बड़ा हेल्पफुल है.
ठीक, लेकिन अब जब ये ब्लेंडेड एजुकेशन हो या डिस्टेंस लर्निंग हो, इसके लिए फिर जो निसाब है उसको इलेक्ट्रॉनिक बनाना, उस पर कोई काम हो रहा है या होना चाहिए फ्यूचर में?
जी, इस पे जो है ना ऑलरेडी बहुत सारा काम हो रहा है, प्राइवेट सेक्टर में भी हुआ है और गवर्नमेंट के लेवल पे भी अब इसके ऊपर जो है बकायदा मंसूबा है कि इसपे कंटेंट डेवलपमेंट की जाए. इसमें होता ये कि चूंकि जो करिकुलम होता है, निसाब होता है, उसके SLOs होते हैं और SLOs जो हैं, चाहे वो ट्रेडिशनल आपके टीचिंग मेथोडोलॉजीज हैं या आपकी एडटेक है, उन सबके लिए सेम होती हैं. सो बच्चे ने सीखना क्या है ये कांस्टेंट रहता है अक्रॉस फॉर एग्जांपल द इंटायर कंट्री. तो इसमें जो आपकी कंटेंट प्रोवाइडर्स हैं, जो भी कंटेंट डेवलप कर रहे हैं, उनको ये पता होता है कि उन्होंने क्या अचीव करना है एट द एंड ऑफ द डे. तो वो अगर वीडियो बनाते हैं या कोई गेमिफाई करते हैं उसको, कोई उसके अराउंड कोई गेम बनाते हैं, तो उस पूरे अमल के थ्रू गुजरने के बाद भी बच्चा वही चीज सीख रहा होता है जो कि उसने एक रूटीन के अंदर सीखनी थी, लेकिन उसके नया और दिलचस्प तरीका होता है उसको डिलीवर करने का और पढ़ाने का.
ठीक, तो अब ये तो बात हुई, आपने कहा टेबलेट्स वगैरह इस्तेमाल हो और ऑनलाइन एजुकेशन दी जाए, तो देहातों के लिए फिर आप क्या समझते हैं कौन सा सिस्टम जो है ब्लेंडेड एजुकेशन का वो सही रहेगा या हाइब्रिड का सही रहेगा? वो वहाँ कैसे आप पहुंचेंगे उन बच्चों तक जो कि देहातों में हैं और उनके पास ये सहूलियात भी नहीं है ऑनलाइन की?
अच्छा, इसमें जो है मैं फिर एग्जांपल दूंगा, चलिए इस्लामाबाद की एग्जांपल देते हैं. इस्लामाबाद की भी जो शहर और उसके जो पेरिफेरी में बहुत सारे गाँव है और उनमें भी हमने एक तजर्बा करके देखा कि एक रूरल सेटिंग के अंदर जहाँ पे मतलब अमूमी तौर पे मुख्तलिफ एक्सेस भी मुश्किल होता है, वहां भी हमने ये पायलट करके देखे. तमा एक स्कूल है, वहां पे हमने ये किया, पायलट किया और बच्चों ने बड़े टैबलेट्स जो है वो बड़े अच्छे, उसका बड़े अच्छे नतीजे हमें जो है सामने नजर आए कि उन्होंने बड़ी जल्दी बच्चों ने पिक किया और उन्होंने ये सीखा. डेफिनेटली इसको अपस्केल करने के उसके लिए वसाइल की भी जरूरत है और उसके और भी चैलेंजेस हैं, टेक्निकल इश्यूज हैं, लेकिन इस पे एटेक में एक चीज हमें समझनी होगी कि हर जगह एक सोल्यूशन नहीं चलेगा. मतलब इसकी बहुत सारी किस्में हैं, कहीं आप जो है वो कोई टैबलेट बेस्ड फॉर्म लेके आएंगे, कहीं पे आप जो है शायद लॉन्ग डिस्टेंस का कोई तरीका निकालेंगे. मिसाल के तौर पे ऐसी डिवाइसेस अब आ रही हैं कि जिनके थ्रू आप कंटेंट उनके ऊपर सेव कर सकते हैं. वो छोटा सा एक बॉक्स होगा जो प्रोजेक्टर भी है, जिसकी अपनी बैटरी भी है और वो बड़ा मुनासिब कीमत पे भी है. तो गवर्नमेंट के पास और प्राइवेट सेक्टर दोनों के पास और सोशल सेक्टर जो है सबके पास ये ऑप्शन अब मौजूद है. और इसमें जो है जहां तक गवर्नमेंट है वो इस चीज पे भी काम कर रही है कि जो आपके एडल्ट लिटरेसी प्रोग्राम्स होते हैं और आपके जो है तालीम बालगा हो गई और आउट ऑफ स्कूल चिल्ड्रन जहाँ पे ज्यादा है, वहां पे जो इनफॉर्मल सिस्टम होता है एजुकेशन का, उसको भी मुख्तलिफ टेक्नोलॉजीज को यूज करते हुए इम्प्रूव किया जाए. कि मिसाल के तौर पे जहां एक दूर दराज इलाके में पहले एक उस्तादों की कमी है, वहां पे टेक्नोलॉजी को यूज करके ऐसी जगहों से जहाँ पे अच्छे टीचर मौजूद है वहां पे रिकॉर्ड करके, लेक्चर्स रिकॉर्ड करके या उनको लाइव स्ट्रीम करके, तो वहां पे एक जो है या लोकली कोई सेटअप करके कवर बना के, तो वहां पे ये इसको ब्रॉडकास्ट किया जाए, इन तशहीर की जाए इसकी. सो ऑप्शंस बहुत सारी मौजूद हैं और इसमें अब यह है कि पायलट्स हो रहे हैं मुख्तलिफ चीजों के, टेलीविजन के थ्रू भी हो रहा है. एक जो गवर्नमेंट है वो रेडियो के कुछ प्रोग्राम्स है उसको भी शुरू करना चाहती है. तो इसमें बहुत सारी ऑप्शंस हैं जो कि मुख्तलिफ इलाकों और उसकी लोकल कंडीशंस को मद्देनजर रख के तो की जा सके.
कोविड 19 के दौरान तो जल्दी में जैसा भी हुआ तमाम असातिज़ा को भी लगा दिया गया कि वो पढ़ाएं जबकि उनकी कोई ट्रेनिंग नहीं थी, इसी तरह तमाम बच्चों को पढ़ना पड़ा ऑनलाइन जबकि उनको भी कुछ नहीं पता था. तो क्या अब कोविड 19 के बाद या जब स्कूल खुलेंगे तो ऐसा कोई ट्रेनिंग सिस्टम होना चाहिए इन सब का कि वो आइंदा जब कभी जरूरत पड़े और ज्यादा से ज्यादा जो असातिज़ा और तलबा हैं वो सीखें कि किस तरह ऑनलाइन एजुकेशन दी जा सकती है और कैसे हासिल की जा सकती है?
जी बिल्कुल, आपने ठीक कहा. असल में आपने खुद उस पे उंगली रखी, जरूरत इजाद की माँ है. तो जब हम जरूरत आई और कोविड के अंदर जो है ये मतलब एक पैदा हुई एक सिचुएशन, तो हमने ये देखा कि हमारे जो साथसा हैं और चाहे वो पब्लिक सेक्टर में है या वो प्राइवेट सेक्टर में है, और इसी तरह जो स्टूडेंट्स हैं और इवन पेरेंट्स, इन तीनों को जो है ये इन चीजों को अडॉप्ट करना पड़ा, और इसकी वजह से जो है डेफिनेटली इन सब चीजों की एक्सेप्टेबिलिटी भी बढ़ी है, इसकी अंडरस्टैंडिंग भी बढ़ी है, और डेफिनेटली ऑन द जॉब जिसको कहते हैं कि बहुत सारी लर्निंग भी हुई है सबके लिए। और अब इसकी जरूरत ये होगी इस आंसर की कि जब ये बकायदा जो है एडटेक इवॉल्व करता जाए, तो हम साथ साथ जो है हम जो साथ साथ हैं उनको इसके अंदर मजीद जो है वो ट्रेनिंग दें और मजीद उनको जो है इसे फेमिलराइज और इंट्रोड्यूस करें। तो ये साथ साथ जो है बहुत जरूरी है कि ये चीज साथ साथ चलती है।
बेहद शुक्रिया सैयद उमर जावेद साहब, आप फेडरल मिनिस्ट्री ऑफ एजुकेशन में ज्वाइंट सेक्रेटरी रह चुके हैं और फेडरल एजुकेशन डायरेक्टरेट में डायरेक्टर जनरल रह चुके हैं, और इस वक्त आप कंपटीशन कमीशन ऑफ पाकिस्तान से वाबस्ता हैं। आपने बड़ी तफसील से बताया कि इस वक्त पाकिस्तान में ब्लेंडेड एजुकेशन की किस हद तक ज़रूरत है, ख़ासतौर पर अब जबकि तालीमी इदारे खुल रहे हैं और बच्चे दोबारा स्कूलों में जा रहे हैं और जबकि SOPs पर अमल दरामद भी होगा, तो इन हालात में ये बहुत ज़रूरी हो रहा है कि एजुकेशन को ब्लेंडेड फॉर्म में तलबा तक पहुंचाया जाए। आपका बेहद शुक्रिया।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर facebook.com/urdubhoe और ट्विटर और इंस्टाग्राम पर @urdubhoe पर हमें फॉलो कीजिए।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, और अब प्रोग्राम के आखिर में एक रिपोर्ट गेतियारा अनीस की इस बारे में कि क्या वालिदैन SOPs के साथ 15 सितंबर को स्कूल खुलने के बाद अपने बच्चों को स्कूल भेजने के लिए तैयार हैं या नहीं।
नूर जमान अपने 15 साल बेटे को उनके स्कूल लाए हैं जहां मैट्रिक के इम्तिहानात की तैयारी के लिए खसूसी क्लासेस का एहतमाम किया गया है। इनकी नज़र में स्कूल खोलने का फैसला दुरुस्त वक्त पर किया गया क्योंकि ऑनलाइन क्लासेस तक सब तलबा को रसाई हासिल नहीं।
सुनने में आ रहा है कि 15 सितंबर को स्कूल जो है ओपन हो रहे हैं, तो मैं ये चाह रहा था कि 9th और 10th क्लास के जो बच्चे हैं उनको जो है उससे भी पहले अगर बुला लिया जाए तो ज्यादा अच्छा होगा।
15 अगस्त से मुल्क के मुख्तलिफ हिस्सों में महदूद पैमाने पर निजी स्कूल खोले जा चुके हैं। ऑल पाकिस्तान स्कूल्स एंड कॉलेजेस फेडरेशन के नायब सदर मलिक इब्रार समझते हैं कि स्कूलों को मजीद बंद रखना तकरीबन नामुमकिन है क्योंकि सीनियर क्लासों के तलबा के वालिदैन की तरफ से दबाव है जो अपने बच्चों का पूरा तालीमी साल जाया नहीं करना चाहते। इनकी तंजीब अब स्कूलों में हिफाजती इकदामात को यकीनी बनाने में लगी है।
गवर्नमेंट ने ये कहा है कि 6 feet का डिस्टेंस होना चाहिए स्टूडेंट्स के दरमियान, तो वो हम एक चेयर छोड़ के नेक्स्ट चेयर पे बच्चों को बिठा रहे हैं। टेम्परेचर गन से हम बच्चों का टेम्परेचर चेक करते होते हैं। सेकेंडली उनके हाथ धोने की फैसिलिटी अवेलेबल होती है, सैनिटाइजर स्कूल में मौजूद होता है, मास्क अगर बच्चे घर से ले आते हैं तो ठीक है, अदरवाइज स्कूल खुद प्रोवाइड कर देते हैं उन्हें।
कम उम्र तलबा के वालिदैन स्कूल खोलने के फैसले से कुछ खास मुतमईन नहीं क्योंकि उनका ख्याल है कि SOPs का इतलाक छोटे बच्चों पर मुमकिन नहीं।
6 साल जैनब की वालदा का कहना है कि स्कूल खुल भी जाएं तो वो अपनी बेटी को क्लासरूम में भेजने का फिलहाल इरादा नहीं रखती।
अब देयर आर नंबर ऑफ किड्स जो कि इसकी क्लास में आएंगे और हर एक डिफरेंट बैकग्राउंड से आ रहे हैं, एक डिफरेंट फैमिली से आ रहे हैं, उन्होंने क्वारंटाइन किया था या वो SOPs पे फॉलो कर रहे हैं या नहीं कर रहे हैं, तो हमें उस चीज़ का आइडिया नहीं है। तो अभी राइट नाउ मेरा यही है कि हम शायद अभी इसको भी यही प्रेफर करेंगे और गवर्नमेंट से भी बल्कि रिक्वेस्ट करेंगे कि अभी छोटे बच्चों के लिए एटलीस्ट जो भी ग्रेड 1, 2, 3 है इनके लिए अभी कुछ अरसे के लिए स्कूल्स बंद ही रहें तो बेहतर है।
वजारत तालीम की पार्लियामेंट्री सेक्रेटरी वजीहा अकरम कहती हैं कि हिफाजत इकदामात के इतलाक को यकीनी बनाने के लिए एक जामे हिकमत अमली पर जुलाई से ही अमल दरामद शुरू हो चुका है। अलबत्ता किसी खास उम्र के बच्चों के लिए स्कूल खोलने या ना खोलने की तजवीज जेरे गौर नहीं।
SOPs को देखें बनाना बहुत आसान है लेकिन उनको इम्प्लीमेंट कैसे करना है, टीचर्स को इवन ट्रेनिंग कैसे देनी है, बच्चों को ट्रेनिंग कैसे देनी है, स्टाफ को कैसे समझाना है कि इन SOPs को इम्प्लीमेंट कैसे करना है, तो उसके लिए 15 जुलाई को इसलिए खोला गया स्कूल्स को कि वो स्टाफ वहाँ पे आ जाए, टीचर्स आ जाएं, वो भी सब SOPs को, सोशल डिस्टेंसिंग को, मास्क को और इन सारी चीज़ों को फॉलो करते हुए, तो वो अब इसके ऊपर काम कर रहे हैं। और जो बाकायदा जो SOPs जिनको स्ट्रिक्टली फॉलो किया जाएगा वो 7 सितंबर को NCOC की तरफ से जारी किए जाएंगे। अभी हमने एक ब्रॉडर गाइडलाइन जो कि एक जनरल सब स्कूल्स के लिए जो इस वक्त जरूरी है वो सब उनको दे दिए और उसके ऊपर वो काम कर रहे हैं।
वजीहा अकरम के मुताबिक तालीमी इदारों के लिए हतमी SOPs 7 सितंबर को जारी होंगे। پاکستان میں لاکھوں بچے پھر سے اپنی تعلیمی سرگرمیاں شروع کرنے کے منتظر ہیں، اور جب یہ طالب علم مل کر کلاس رومز میں بیٹھیں گے تو اسکولوں کی انتظامیہ اور حکومت کا اصل امتحان شروع ہوگا۔ گیتی آرانی، وائس آف امریکہ، اسلام آباد۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کو سمیٹنے کا وقت ہوا۔ آج ہم نے بات کی پاکستان میں 15 ستمبر کو تعلیمی اداروں کے کھلنے کے لیے ہونے والے انتظامات پر، اور اس بارے میں کہ اداروں کے کھلنے کے بعد آن لائن ایجوکیشن کے کسی انداز میں جاری رہنے کے امکانات پر۔ ہمارے ساتھ شریک گفتگو تھیں فیڈرل منسٹری آف ایجوکیشن کی ایجوکیشنل ایڈوائزر امبرین عارف، فیڈرل منسٹری آف ایجوکیشن کے سابق جوائنٹ سیکرٹری سید عمر جاوید، اور ایجوکیشنل سائیکالوجسٹ ڈاکٹر ایزا یزدانی۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
یہ وائس آف امریکہ اردو ہے، آپ ابھی سن رہے تھے خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام۔ یہ پروگرام آپ کے لیے نشر مقرر